में ठोकरे, अब हम नहीं खाने वाले। इश्क में ठोकरे, अब हम नहीं खाने वाले। रेशमी बातों में जानम नहीं आने वाले। रेशमी बातों में जानम नहीं आने वाले। वो भी दरबार जरूरत में मिले सर बसजूद। वो भी दरबार जरूरत में मिले सर बसजूद। उर्फियत जिनकी थी दुनिया को झुकाने वाले। उर्फियत जिनकी थी दुनिया को झुकाने वाले। ताक पर सारी तफासीर सजा कर हम खुद। ताक पर सारी तफासीर सजा कर हम खुद। ढूंढते फिरते हैं किरदार बनाने वाले। ढूंढते फिरते हैं किरदार बनाने वाले। इश्क में ठोकरे, अब हम नहीं खाने वाले।
सामिन, आप रेहान अलवी को एक सदाकार और एक सहाफ़ी की हैसियत से तो जानते हैं, और उन्होंने सालों से SBS रेडियो के ज़रिए अपनी आवाज़ और उर्दू ज़ुबान पर अबूर की झलक दिखलाकर आपके दिलों में घर कर लिया है। लेकिन इनकी शख्सियत के बेशुमार ऐसे पहलू हैं जिनसे आप अब भी नाआशना हैं, और इनमें से एक है रेहान की पहचान एक मुसन्निफ़ और शायर की हैसियत से। अभी जो आपने अशआर सुने, ये ख़ुद रेहान ने ही लिखे थे और उन्हीं की ज़बानी आप तक पहुँचे। हाल ही में सिडनी में एक नई किताब एक गज़ल एक कहानी की रोनमाई हुई उनकी, जिसमें कम्युनिटी मेम्बरान, सियासतदान, मीडिया से मुख्तलिफ शख्सियात और दीगर ने शिरकत की। आप रेहान की आवाज़ दूसरों को इंटरव्यू करते वक्त सुनते हैं, लेकिन आज हम उन्हें इस कुर्सी पर बिठाकर उनका इंटरव्यू कर रहे हैं और उनसे कुछ अशआर भी सुनेंगे। रेहान, बहुत शुक्रिया हमारे लिए सबसे पहले तो वक्त निकालने का।
जहन मैं जवाब में बिल्कुल रस्मी से जुमला ही कहूंगा कि बहुत बहुत शुक्रिया आपका मुझको अपने प्रोग्राम में मधु करने का।
मेरे ख्याल से आपसे बात करने में आसानी इसलिए होगी क्योंकि आप इतने सालों से लोगों के सवालात करते हुए आ रहे हैं, तो मेरे ख्याल से आपको अंदाजा है कि जवाब देने भी कैसे हैं।
मैं कोशिश करूंगा कि आपके अंदाजों को थोड़ा सा गलत ताकि आपको भी थोड़ा सा सरप्राइज हो। हर दफा कुछ मुश्किल इंटरव्यू करने वाले भी आ जाते हैं जिनसे बात को एक्सट्रैक्ट करना बहुत मुश्किल हो जाता है और खुद मेजबान को ज्यादा बोलना पड़ता है उसकी बात का इजहार करने के।
रेहान, गुफ्तगू आगाज इसी से करते हैं कि सहाफ़ी तो हैं ही, इतने अरसे से SBS रेडियो की उर्दू सर्विस से भी मुंसलिक हैं। अक्सर लोग अगर लिटरेरी सर्कल्स में ना हों, जो लिटरेरी कम्युनिटी है वो तो आपके कॉन्ट्रीब्यूशन को जानती ही है, लेकिन बाकी लोग नहीं जानते, तो ऐसे कौन कौन से पहलू हैं जो लोगों को पता भी नहीं है? आपको नाम से तो बहुत लोग जानते हैं लेकिन आपके काम से शायद ना वाकिफ हैं।
अदबी लिहाज से आपने सही कहा, क्योंकि जो ट्रेंड इस वक्त चल रहा है, जैसे कहा जाता है कि जब हम पढ़ते हैं तो भूल जाते हैं और जब हम देखते हैं तो याद रखते हैं, और जब हम वो काम खुद करते हैं तो हमें समझ में आता है। यानी व्हेन वी लिसन, व्हेन वी रीड वी फॉरगेट, व्हेन वी व्यू वी रिमेम्बर, एंड व्हेन वी डू वी अंडरस्टैंड। तो बिल्कुल इसी ऐसी ही सूरत हाल होती है कि जब हमको लोग सिर्फ पढ़ रहे होते हैं तो शायद इतनी वाकफियत का पैमाना इतना ऊंचा नहीं होता, मगर जब वो हमको सुनते हैं तो एक इंटरेक्शन एक रिलेशन बन जाता है, और जब वो हमको देखते हैं तो उन्हें पता चलता है कि ये इस आवाज के पीछे ये चेहरा था, यानी जो नाम है उसको एक चेहरा मिलता है। इसी तरीके से बिल्कुल लिखने के जितने पहलू हैं और देखने के पहलू हैं, आजकल जो मल्टीमीडिया एज है और जिस तरीके से टेलीविजन और फिल्म ने धूम मचाई हुई है और किस तरीके से तेजी से मालूमात एक जगह से दूसरी जगह मुंतकिल होती है, इस तेज रफ्तार इंफॉर्मेशन के अहद में बहुत से ऐसे पहलू जो उर्दू सामाइन जो रेडियो से मुंसलिक हैं और करंट अफेयर्स और रोजमर्रा की जो हमारी ये मसाइल हैं उनसे रिलेटेड खबरों से हवाले से हमें पहचानते हैं, उनसे शायद पोशीदा रहते हैं। तो जो चीजें उन लोगों के सामने नहीं आती वो हमारे अदबी सर्कल में मेरी हैसियत से सामने में आती रहती हैं, और जो लोग दोनों तरफ से जुड़े हुए हैं उनको तो उस पहलू का इल्म है, मगर आपने सही कहा कि उन लोगों तक इसके बारे में आशनाई जरा कम है। फिर SBS की पॉलिसीज भी इस बात की ज्यादा इजाजत नहीं देती कि आप सेल्फ प्रमोशन करें, यानी अगर जैन नबी और भी कुछ बहुत कुछ कर रहे हैं तो SBS की पॉलिसीज मुझे अलाउ नहीं करती कि मैं उनकी दूसरी सलाहियतों को बिल्कुल इस तरीके से लेके आऊं कि जैसा कि उनका हक अदा हो जाए। तो यही कुछ हमारे साथ भी होता है कि हम अपने अशार, अपनी कहानियां, अपनी स्टोरीज, अपने लिखे हुए दूसरे फन वो SBS पे इस प्रोग्राम के ऊपर लेकर नहीं आते जब तक हमें SBS की मैनेजमेंट से इसकी बाकायदा इजाजत न मिल जाए, और ये मैनेजमेंट भी ये फील करे कि हाँ कम्युनिटी इसमें इंटरेस्ट लेती है और जिस बात को हम कवर करने जा रहे हैं वो किसी न किसी तरह कम्युनिटी के लिए भी दिलचस्पी का बायस होगी। तो ये पहलू हैं जो मेरे ख्याल में कभी कभी उजागर हो जाते हैं, मगर हाँ ये रहते हैं माइक्रोफोन के पीछे ही।
रेहान, इससे पहले कि मैं आपकी किताब की जानिब चलूं, मैं एक और सवाल करना चाहूंगा और आपको माजी में ले जाऊंगा। आप का नाम बहुत ज़्यादा मशहूर है कम्युनिटी में, और मैं ख़ुद इस बात की गवाही भी देता हूँ और देखता भी हूँ कि आपका और उर्दू ज़बान का रिश्ता बहुत गहरा और बहुत मजबूत है, और आपसे बहुत सारे लोगों को बहुत कुछ सीखने को भी मिलता है, और जितने लोग मिलते हैं वो आपके शायद फैंस इसी तरह बनते हैं कि आपका जो अबूर है उर्दू ज़बान पर वो बहुत उम्दा है। तो उर्दू ज़बान और आपका ताल्लुक बना कैसे?
जिसको हम कहते हैं ना कि थोड़ा सा आप में कुछ खमीर होता है, या आप में कुछ एक उर्दू का मुहावरा है जो आजकल लोगों को समझने में शायद मुश्किल हो, होनहार बरवा के चिकने चिकने पात, यानी जो बच्चा बड़ा होके कुछ करने वाला होता है उसके जो पाँव हैं वो देख के पता चल जाता है कि ये बच्चा कोई ना कोई चमत्कार करेगा। तो मैं ये तो नहीं कह रहा हूँ कि मेरे पाँव हमेशा से चमकदार थे, लेकिन ये जरूर है कि मुझे घर में अपने भाई बहनों और वालदैन रिश्तेदारों और सबकी तरफ से एक एक्स्ट्रा एज हासिल थी कि वो मुझको आगे बढ़ाते थे। वो समझते थे रेहान में कुछ है ऐसा कि चलो यार तुम सब लोग घर में जमा है तो कोई पोइट्री सुनाओ, कोई अपनी अपनी लिखी हुई नहीं दूसरों की और चीजें ऐसी, कोई आप नक्काली कर रहे हैं, किसी की कुछ कॉमेडी सेगमेंट शेयर कर रहे हैं, तो वो थोड़ा सा आपको खुद एहसास होने लगता है कि ये लोग हैं जो हमें चाहते हैं, ये लोग हैं जो हमें आगे बढ़ा रहे हैं। तो वो घर से शुरू हो जाती है बात। तो फिर हमारे घर में अदबी माहौल इस तरह था कि मेरे भाई भी कहानियां लिखते थे और उनकी लाई हुई किताबें, अफसाने और बड़े मारूफ अदीबों की कहानियां उनके शेल्फ भरे होते थे जो मैं चुपके से दोपहर में खोल लेता था और अक्सर उसमें से वर्कगर्दानी करता था। शायद वो उस वक्त मेरी पढ़ने की उम्र भी ना हो, कुछ समझ में आ जाता था कुछ नहीं आता था। तो वो बस एक उमूमी सा एक आम सा जुमला ही मैं कहूँगा कि हाँ बचपन ही से ये शौक था पढ़ने का। फिर घर में हमारी वालदा भी क्योंकि शायरी करती थी और वालिद साहब इंग्लिश और तारीख के हिस्ट्री के टीचर थे तो एक अरबी सा माहौल बना होता था। और हमारे यहाँ जब एक टीचर की जो सैलरी होती है मेरे वालिद साहब के उस जमाने में जो हालात हम मुझे बाद में पता चले, मैं आई वॉज ग्रोन अप ऑलरेडी ऑन दैट टाइम, तो के वो साइकिल के ऊपर ट्यूशन पढ़ाने घरों घरों में जाया करते थे। हम लोग माशाल्लाह काफी बड़ा कुंबा था हमारा, और उन सबको ग्रोन अप करना और सबको तालीम पे तवज्जो देना एक बड़ा काम हुआ करता था उस जमाने में। तो हमारे वालिद ने वालदा ने कभी तालीम के ऊपर कॉम्प्रोमाइज नहीं किया कि बच्चे अगर हमारे घर में जरूरतें ज्यादा हैं और हमारी आमदनी कम है तो हम बच्चों को पढ़ाई से हटाकर और उनको किसी काम पे लगा दें, वहां कभी कॉम्प्रोमाइज नहीं हुआ तालीम के ऊपर। इसी तरीके से उस जमाने में भी जो तंगदस्ती का जमाना कहलाता था उस जमाने में भी हमारे घर में रिसालों हमेशा आते रहते थे, और मुझे याद है कि बचपन में नौनिहाल, बच्चों की दुनिया, नूर और बहुत सारे बच्चों के रिसाले होते थे। वो सिर्फ हम छोटे भाई बहनों के लिए आते थे, बड़ी बहनों के लिए, भाइयों के लिए भी रिसाले आते थे। तो ये वो चीजें थी जिससे मुझे बड़े होके अंदाजा हुआ कि तालीम और पढ़ाई और मुताले के ऊपर हमारे घर में कभी कॉम्प्रोमाइज नहीं हुआ। इस वजह से कि अगर हमारे हालात ऐसे नहीं है कि हम इसके अखराजात बर्दाश्त कर सकें तो बच्चों को पढ़ाई से उठा लो। तो मेरे ख्याल में ये वो चीजें थी जिन्होंने आगे बढ़कर हमें खुद ब खुद ये आशनाई अता की कि हमें कुछ पढ़ने लिखने के ही माहौल से शफकत रहेगी, और मैं उसी में कुछ अपना एक्स्ट्रा कैरिकुलर एक्टिविटीज जिन्हें कहते हैं, तो मैं तकरीर मुकाबलों में हिस्सा लेता था, बज़्म तलबा में हिस्सा लेता था, लिखने पढ़ने के मुकाबलों में मैंने इनामात लेना शुरू किए। तो वहां से ये आगाज शुरू हुआ और होते होते फिर रेडियो की दुनिया से मेरा यहाँ आकर वास्ता जुड़ा। تو یہ سفر کی ایک مختصر سی کہانی ہے.
بہت خوب ریحان، اب تذکرہ کرتے ہیں آپ کی کتاب کا ایک غزل ایک کہانی جس کی رونمائی ہوئی سڈنی میں، ہم نے بھی شرکت کی. بہت سارے پہلو ہیں جن پر بات ہو سکتی ہے، جن میں سے ایک تو یہ ہے کہ آپ کا لکھنے کا طریقہ، جو وہاں لوگوں نے یہ کہا کہ بولڈ طریقہ تھا، ایک نئی چیز نئے طریقے سے آپ نے لکھنے کی کوشش کی ہے، جس کو کرٹیکل پریز بھی ملا، بہت ہی پذیرائی بھی ہوئی. کتاب کے بارے میں، اس کے کنٹینٹس کے بارے میں کچھ بتائیے، اور یہ جو لکھنے کا طریقہ تھا اس کے بارے میں جو بات ہوئی تو وہ آپ نے کس طرح سوچا، اس کا بھی تذکرہ کیجیے.
کتاب کے نام سے آپ اندازہ کر سکتے ہیں کہ اس کا نام ہے ایک غزل ایک کہانی. تو کانسیپٹ میرا یہ تھا کہ ایک بہت ساری آپ کی شاعری ادھر ادھر گرد کھا رہی ہے، اس کو ایک جگہ پہ کہیں جمع کیا جائے. کہانیاں بہت سی آپ کی ادھر ادھر ہیں جو کہیں بکھری پڑی ہیں، اور کچھ ذہن کے گوشوں میں ہیں، انہیں بھی لکھا جائے. تو ان سب کو ایک جگہ پہ جمع کرنے کا کانسیپٹ تھا. پھر یہ ہوا، خیال آیا کہ شاعری کی کتاب کو اگر لمبی چوڑی ہو جائے تو آج کل کتنے لوگ اس کو پوری کی پوری پڑھتے ہیں، سمجھتے ہیں، یاد رکھ سکتے ہیں، کتنی جگہوں پہ وہ گرد کھا رہی ہوتی ہے یا کہیں ردی کی ٹوکریوں میں چلی جاتی ہے. تو کیوں نہ ایک ایسا کوئی مجموعہ بنایا جائے جس میں ہماری یہ میری یہ پیاس بھی بجھ جائے کہ کہانیاں بھی شامل ہو جائیں اور شاعری بھی شامل ہو جائے. تو یہاں سے وہ شروع ہوا، کچھ اپنے قریبی عزیز دوستوں سے، اور جو ادبی میرے تعلق دار ہیں، ان میں جناب سحر انصاری صاحب ہیں اور پیرزادہ قاسم صاحب ہیں، انہوں نے خاص طور پہ اس کانسیپٹ کی کافی پذیرائی کی. امجد اسلام امجد نے بھی مجھے سراہا، اور تو ان لوگوں نے مجھے کہا کہ ہاں یہ کانسیپٹ اچھا ہے، آج تک اردو میں کوئی اس طرح ایک کتاب نہیں لکھی گئی کہ اس میں شاعری بھی اور غزل بھی ہو. پھر شاعری اور غزل شاعری بھی ہو، نثر بھی ہو. پھر شاعری اور نثر کو میں نے کمبائن اس طرح کرنے کی کوشش کی کہ کچھ دونوں کے درمیان کوئی ربط بنا رہا ہے، یعنی ایک کہانی ہو تو اس کے ربط کے ساتھ کوئی نہ کوئی ایک نظم یا غزل جڑ جائے. تو کوشش تو وہی ہوئی، پوری طرح میں نہیں کہتا کہ میں اس میں کامیاب ہوا، کیونکہ کسی کہانی کو اور پھر اسی طرح کی غزل یا نظم کو اسی طرح مربوط کرنا اگر ناممکن نہیں تو مشکل ترین ضرور ہے. لیکن تھوڑے بہت کہانیاں جو میں نے نہیں لکھی ہیں اور جو پرانی بھی تھیں، ان کا ربط شاعری سے جڑا ہوا ضرور یہاں ملے گا. اس میں جو کہانیاں ہیں اس میں کچھ مختصر کہانیاں ہیں، ایک ایک صفحے کی کہانیاں ہیں، تاکہ جن لوگوں کو میری پہلی ناول بیونڈ دی ڈریمز اور تعبیر کی تلاش میں سے تھوڑا سا یہ ایک ریزسٹنس تھا اسے پڑھنے میں کہ یہ بہت طویل ہے، تقریباً 500 صفحے کی کہانی وہ ناول تھی، بہت زخیم تھی. ہر ایک اسے ظاہر ہے ناول کا مزاج ایک بالکل مختلف ہوتا ہے، اس کے پڑھنے والی کلاس بھی الگ ہوتی ہے. تو اس لیے ان لوگوں تک جو جسے کہتے ہیں ٹیک اوے ٹائپ کی چیز چاہتے تھے، ان کے لیے یہ ایک اچھا مواد تھا کہ مختصر کہانیاں، چھوٹی چھوٹی شاعری، چار چار بند کے قطعات، اور ان سے آپ گزرتے ہوئے چلے جائیں تو آپ کو شاید کچھ سوچنے میں مجبور کریں کہ کس طرح تضادات کی دنیا میں ہم خود رہ رہے ہیں جو دوسروں پہ ہر وقت نقطہ چینی کرتے رہتے ہیں. یعنی ہمیں دوسرے کی آنکھ کا کانٹا تو نظر آ جاتا ہے مگر اپنی آنکھ کا شہتیر نظر نہیں آتا. تو بالکل اسی پیرائے میں یہ کہانیاں لکھی گئی ہیں. اس میں جو کچھ کہانیاں ایسی بھی تھیں جو صرف ایک ایک منٹ کی کہانیاں تھیں، اور اس کا کانسیپٹ میرا بس میں طلبا کے پروگرام ایک ہوا کرتا تھا صرف ایک منٹ کے نام سے، اور اس میں صرف ایک منٹ میں اسٹوڈینٹس کو اپنے کوئی ایک کہانی پیش کرنا ہوتی تھی. وہ کہانی میں مجھے پہلی بار میں شریک ہوا تھا اور مجھے پہلا انعام ملا تھا، اور وہاں سے مجھے یہ انسپائریشن ملا کہ اگر کہانی چھوٹی ہو اور پر اثر ہو تو اس کا جو کلائمیکس پوائنٹ ہوتا ہے جسے ہم ٹیپ کا بند کہتے ہیں، یعنی آخری لائن جسے کہتے ہیں، پنچ لائن کہتے ہیں، وہاں پہ آپ اگر کوئی اس کا اینڈ لے کے آئیں تو وہ سننے والے پڑھنے والوں کے دلوں پہ بہت عرصے تک اثر دکھاتی ہے. اور یہی سب کچھ ہم نے اس میں اس کتاب میں جمع کرنے کی کوشش کی. یہ کیا کہ کچے گھروں میں رہنا اور بارشوں کی دعا بھی کرنا، یہ کیا کہ کچے گھروں میں رہنا اور بارشوں کی دعا بھی کرنا، دلوں میں نفرت کے بیج بو کر انہی سے حاصل نفع بھی کرنا، دلوں میں نفرت کے بیج بو کر انہی سے حاصل نفع بھی کرنا، زبان و ورثے پہ ناز کر کے اسی سے بچوں کو دور رکھنا، زبان و ورثے پہ ناز کر کے اسی سے بچوں کو دور رکھنا، اسی کو نشتر زہر کے دے کر دعائے خیر و شفا بھی کرنا، تراشنا اپنے رہبروں کو پھر ان بتوں کو خدا بھی کرنا، تراشنا اپنے رہبروں کو پھر ان بتوں کو خدا بھی کرنا، انہی کے ہاتھوں سے قتل ہونا انہی پہ جانے فدا بھی کرنا.
ریحان، آپ کا میرے خیال سے شمار ان ماڈرن رائٹرز میں ہوتا ہے جو اڈیپٹیبل بھی ہیں. آپ نے ذکر کیا کہ کس طرح تعبیر کی تلاش میں ناول تھا، اور آڈینس کو دیکھتے ہوئے یہ جو ایک غزل ایک کہانی ہے اس میں کچھ ایسی چیزیں جو آڈینس کے پوائنٹ آف ویو سے بہت अच्छी हैं और उनको आराम भी मिलेगा अगर वो पढ़ सकें सुकून से। लेकिन इसके साथ साथ एक और बहुत हाइलाइटिंग पहलू था, आपने जो बुक लॉन्च किया उसमें डिजिटल फॉर्मेट्स, डिजिटल प्रेजेंटेशंस का, जिसमें आज के ज़माने की दुनिया को किस तरह आपने सही तरीके से टारगेट किया है कि किताब भी पढ़ी जा रही है लेकिन उसकी डिजिटल प्रेजेंटेशंस भी साथ साथ चल रही हैं, तो ये आइडिया किस तरह आया, क्या आपको ज़रूरत महसूस हुई कि इस तरीके से करना चाहिए?
ज़रूरत ईजाद की माँ है, और मैंने ये देखा कि लोगों की ज़रूरत यह है कि लोग जब उसे देखते हैं तब उनकी उनको विजुलाइज करने में, उसको कॉन्सेप्ट बनाने में ज़्यादा मदद मिलती है। और जिस तरह आजकल दौड़ चल रहा है और हम सोशल मीडिया पे सारी दौड़ भाग देखते हैं कि किस तरीके से जो कुछ आंखें देखती हैं वही आपके जहनों पर बहुत देर तक असर डाले रखता है, तो ये उस मेरे ख्याल में इसका खमीर तो वहीं से उठा था कि आइडिया वहीं से आया। मुझे ख्याल आया कि क्यों ना हम अपनी कहानियों को एक सलीस तरीके से, जिस तरह लोग होते हैं कि किताब की दुनमाई होती है तो लोग लंबी लंबी तकरीर करते हैं और तारीफ और तौसीफ के पुल बांधते हैं और लोगों ने पढ़ा कुछ भी नहीं होता है कि इसके अंदर क्या है, तो क्यों ना इस तकरीब को इसके किताब के कंटेंट से मुतारिफ कराने का एक जरिया बनाया जाए, यानी इसके अंदर क्या है वही मेरा तारुफ है कि मैंने क्या लिखा है। उसके लिए मैंने कुछ अपने दोस्त अहबाब से को राजी किया, उनको कॉन्सेप्ट दिए कुछ के आप कौन सी ऐसी मुख्तसर चीज पढ़ सकते हैं जो लंबी चौड़ी ना हो, सामईन के लिए बोर कर देने वाली ना हो, और हम बिल्कुल वक्त के ऊपर अपना प्रोग्राम शुरू करें, पाकिस्तान और अपनी कम्युनिटी की एक रिप्रेजेंटेशन दें कि हम पंक्चुअलिटी से भी काम कर सकते हैं और हमारे यहाँ कैसे कैसे एकेडमिक्स हैं पढ़ने वाले, बोलने वाले, पार्टिसिपेट करने वाले, कैसे कैसी लिटरेरी फिगर्स हैं, तो इन सबको हमने शोकेस किया वहाँ पे और उनको एक हमने प्लेटफॉर्म दिया। अपने यंगस्टर्स को भी मैंने इंगेज किया, जो यंगस्टर्स हैं कि वो आए, बहुत से यंगस्टर्स हैं बहुत रिलेक्टेंट थे कि हमने आज तक कभी किसी अदबी तकरीब में हिस्सा नहीं लिया, हम झिझक रहे हैं और हमें वाकई आई एम फीलिंग नर्वस, आई कैन नॉट डू दैट वन, लेकिन जब उन्होंने हिस्सा लिया और उन्होंने उसके ऊपर जो कमेंट्स दिए कि किस तरीके से एक ब्रीजिंग का अमल हुआ कि यंगस्टर्स भी अदब की तरफ देखने लगे, उनको भी वो वर्डिंग समझ में आने लगी कि हमारा वहाँ जोर किसी म्यूजिक के ऊपर नहीं था, किसी ड्रामे के ऊपर नहीं था, किसी वीडियो पर नहीं था, वर्डिंग्स पे था, यानी किताब में जो लफ्ज लिखा है उसकी हुरमत को बरकरार रखना। तो मैंने डिजिटल का कॉन्सेप्ट यहीं से लिया था कि अगर ये ब्लेंड बनाया जाए कि प्रेजेंटेशन भी होता रहे और साथ साथ में लोग उसे नरेट करते रहें, तो लोगों का एक तरह से उससे रब्त बना रहेगा, बोरियत भी नहीं होगी और पैगाम भी पूरा असर होगा। तो इस काम में मेरे दोस्त अहबाब साथियों और जो वॉलंटियर्स थे उन्होंने मेरे साथ बहुत तआवुन किया और ये तकरीब जो कामयाब रही ये सब असल में उन सबकी कामयाबी थी, क्योंकि हमने अपनी ऑस्ट्रेलियन मेन स्ट्रीम कम्युनिटी को डिमॉन्स्ट्रेट किया कि किस तरीके से हमारी कम्युनिटी लिटरेरी मैदान में भी किसी तरह पीछे नहीं।
रेहान, जिस तरह आपने तस्करा किया और आपका जो बुक लॉन्च था उसमें आपने सिर्फ अपनी ज़ात या किताब को फ़रोग नहीं किया बल्कि आपने एक ब्रॉडर कम्युनिटी के बारे में सोचा, आपने खुद जिक्र किया कि आपने ये दिखाया उस इवेंट के जरिए कि पाकिस्तानी कम्युनिटी में इवेंट्स होते हैं तो पंक्चुअलिटी का खास ख्याल रखा जाता है, आपने मौका दिया नौजवानों को भी, वो भी मौजूद थे वहाँ पे तो वो भी कम्युनिटी को सर्व किया, इसके अलावा सिर्फ सिडनी से नहीं बल्कि इंटरस्टेट जितने भी गेस्ट्स हो सकते थे, प्रोमिनेंट शख्सियात थी, उनकी भी मौजूदगी थी और उनका कनेक्शन फिर मल्टीकल्चरल मेन स्ट्रीम ऑस्ट्रेलियन सोसाइटी से करवाया उस तकरीब के जरिए। तो क्या ये विजन शुरू से ही था कि मैं अपने साथ साथ जो खुद काम कर रहा हूँ उससे पाकिस्तानी कम्युनिटी जो ऑस्ट्रेलिया में मौजूद है उनका भी साथ साथ भला हो, उनकी भी एक पॉजिटिव इमेज सामने आए?
देखिए, दुनिया में इंसान की जो भी जितने भी दुनिया में इंसान मौजूद है कोई ये दावा नहीं कर सकता कि मुझे खुद नुमाई का या अपनी तारीफ का शौक नहीं है, कोई ऐसा नहीं दावा कर सकता कि मैं अपनी तारीफ से खुश नहीं होता, तो ये तो इंसान की एक सरिश्त में शामिल है, उसकी अल्लाह ताला ने नेचर में रखा है कि वो अपनी तारीफ से खुश होता है। लेकिन मेरे ख्याल में इस तकरीब में जो कुछ मैंने दिखाया और इससे पहले भी हमने जो ताबीर की तलाश में जो कुछ जिस तरह तकरीब मुनक्किद की थी, जो कुछ हमने पेश करना चाहा उसको हमने ऑस्ट्रेलिया की मल्टीकल्चरल के नाम किया था और इस तकरीब को हमने ऑस्ट्रेलिया की डाइवर्सिटी के नाम किया। ये लेसन मेरे ख्याल में मुझे मेरे जहन में पुख्तगी देने में SBS ने एक बड़ा किरदार अदा किया, क्योंकि SBS में जो हम प्रोग्राम करते हैं उसमें आप देखते होंगे कि हमारी अपनी खुदनुमाई का कहीं कोई दखल नहीं होता, यानी बार बार मैं नहीं होता, कहीं बार बार ये जिक्र नहीं होता कि रेहान अलवी ये कर रहे हैं, रेहान अलवी ने ये कहा, बल्कि हम दूसरों को लेके आते हैं और उनके ख्याल अपने सामईन को पहुंचाते हैं, तो हम एक ब्रिजिंग का काम कर रहे होते हैं। तो मेरी जब किताबों के प्रोग्राम हो रहे थे तब भी मुझे ये ख्याल रहा कि तारीफ और तौसीफ सब अपनी जगह, मगर किस बात पर आपकी तारीफ, किस बात पर हो, आपने कुछ किया है تو جس بات پہ آپ کی تعریف ہو رہی ہے وہ بات سامنے آنا چاہیے. صرف یہ نہیں کہ کچھ ایسے مقررین آ جائیں جنہوں نے کتاب کو پڑھا بھی نہ ہو, انہیں پتا بھی نہ ہو اس کے اندر کیا ہے, وہ آپ کی دوستی رکھتے ہیں, آپ سے قربت رکھتے ہیں, یا آپ کی طرف افیکشن ہے آپ کے, اس لیے وہ آپ کی تعریف و توصیف کر لیں اور کچھ دن کی دیر کی محفل سجا کے اور رخصت ہو جائے, لوگوں کو پتا بھی نہیں چلے کہ آپ نے کیا کارنامہ کیا, کون سا ایسا تیر مارا. تو یہ کانسیپٹ میں میرے خیال میں ایس بی ایس کی جو ہماری ٹریننگ ہے اس نے ایک کردار ادا کیا, اور ساتھ ساتھ میں جو میرے دوست احباب اور ان کے جو مجھے تعاون حاصل تھا اس کی وجہ سے مجھے ٹیلنٹ ہنٹ کرنے میں آسانی رہی. یعنی میں نے ایسے لوگوں کو چننے کی کوشش کی جو مجھے معلوم تھا کہ ان میں کچھ ہے, یہ کچھ شاید ہماری بات کو دوسروں تک کسی مختلف طریقے سے پہنچا سکیں. تو کیوں نہ میں کہ اس کے بجائے کہ میں خود پڑھوں, آپ نے دیکھا ہوگا کہ تقریب میں آپ بھی موجود تھے کہ میں نے وہاں خود کچھ نہیں پڑھا.
بالکل,
حالانکہ کئی لوگوں نے اصرار بھی کیا, اور بہت کم ایسی تقاریب ہوتی ہیں, بلکہ میرے خیال میں کوئی تقریب ایسی نہیں ہوتی کہ جس میں لکھنے والا شاعر اور ادیب, بلکہ شاعروں کو متعلق تو یہ کہا جاتا ہے کہ وہ اپنی شاعری سنانے سے کہیں بھی کسی وقت بھی پیچھے نہیں رہتے, ہر وقت ان کی جیب میں ڈائری ضرور رہتی ہے کبھی بھی موقع آ جائے. تو میں نے اپنی تقریب میں اپنا لکھا کچھ نہیں سنایا, دوسرے لوگوں نے اس کو پک کر کے ان چیزوں کا انتخاب عوام تک پہنچایا, پبلک تک پہنچایا. تو میں یہی چاہتا تھا کہ میں دوسروں کا طریقہ کار دیکھوں کہ وہ کس طریقے سے انتخاب کرتے ہیں, ان کو کیا پسند آتا ہے. تو میری رائے جو کہ بائیس ہو سکتی ہے میری اپنے بارے میں کہ مجھے یہ پسند ہے تو میں اس کا انتخاب کروں, اس کے بجائے ان لوگوں نے وہ انتخاب پیش کیا اور میرے خیال میں بہت کامیابی سے پیش کیا اور کتاب کا حق ادا کر دیا.
معروف فنکارہ عظمیٰ گیلانی نے آپ کی ایک کہانی پڑھی اور نریشن کی اور اس میں مختلف کردار لائیو سب کے سامنے ادا کیے, تو ویسے تو ہم نے دیکھا آڈینس نے خوشیاں بھی ہوئی, ہنسی بھی بہت آئی, تالیاں بھی بجائی. آپ کا کیا خیال ہے کہ جب آپ کی لکھی ہوئی کہانی انہوں نے پڑھی تو انصاف ہوا؟
انصاف نہیں, انصاف سے بڑھ کر ہوا. اس کی کئی وجوہات ہیں. ایک تو عظما آپا کی جو کیریسمیٹک شخصیت ہے اور جس طریقے سے وہ ڈیلیوری دیتی ہیں, نو ون کین میچ اٹ. میرے خیال میں جو ہم ایک مردوں کی دنیا میں دیکھتے ہیں کہ ہمیں ذہن میں نیریٹ کرنے کے حوالے سے, اردو کے حوالے سے جو ایک نام آتا ہے وہ ضیا محی الدین کا آتا ہے. تو اگر ہم خواتین کی طرف دیکھیں تو میں بلا جھجک کہہ سکتا ہوں کہ میرے ذہن میں عظما گیلانی کا نام آئے گا. اور اس بات کو شاید عظما آپا پہلے ریئلائز بھی نہیں کر رہی تھی. میں نے ان کو کئی بار کہا, اصرار کیا کہ عظما آپا آپ یہ پڑھیں, اور انہوں نے تعبیر کی تلاش میں بھی, جو میری ناول کا انوگریشن ہوا تھا اس میں تقریباً 17 منٹ کی ایک ریڈنگ تھی, ایک پارٹ تھا, اس میں سے انہوں نے اس کا انتخاب کر کے پڑھا تھا, اور پن ڈراپ سائلنس کے ساتھ لوگوں نے, وہ بہت ہی سنجیدہ اور بہت ہی گمبھیر موضوعات کے اوپر تھا, اس میں ایکسٹریمزم سے ریلیٹڈ اور انتہا پسندی کے معاملات, اس کے اوپر ایک پوری بحث تھی. لیکن جس طریقے سے انہوں نے اس کو ڈیلیور کیا تھا اس وقت بھی, اور کل 22 تاریخ کے پروگرام میں بھی انہوں نے جس طرح سے کیا. لیکن جو دلچسپ سوال آپ نے کیا ہے اس کا دلچسپ جواب میں اس طرح دوں گا کہ جب میں اس کو سن رہا تھا اور جس طرح عظما آپا اسے ڈیلیور کر رہی تھی, میں یہ بھول گیا تھا کہ یہ میری لکھی ہوئی کہانی ہے. عام طور پہ یہ بات اچھی نہیں سمجھی جاتی کہ آپ اپنی بات کے اوپر خود ہی تالیاں پیٹ رہے ہوں, لیکن کیونکہ میں تالیاں بجانے والے میں شامل تھا اس لیے میں بلا ججک کہہ سکتا ہوں کہ میں کبھی اپنی بات پہ خود تالیاں نہیں بجاتا. میں جو تالیاں بجا رہا تھا عوام کے ساتھ ساتھ, وہ بے ساختہ وہ داد تھی جو اس طرح عظما گیلانی نے اس کو ڈیلیور کیا. تو میں اس وقت یہ بھولا ہوا تھا کہ یہ میری تحریر ہے, کیونکہ آپ کی دل لکھی ہوئی تحریر تو آپ کو ازبر ہو جاتی ہے, پتہ چل جاتی ہے سب کچھ, آپ کو اینڈ بھی پتا ہے, شروع بھی پتا ہے, الفاظ بھی پتا ہے, ٹائمنگ بھی پتا ہے. لیکن جس طریقے سے وہ پڑھ رہی تھی ہم سب کھوئے ہوئے تھے, اور انہوں نے اس کو اس کا حق ادا کر دیا. اور عظما آپا شروع سے مجھ پہ بہت شفقت والا معاملہ ان کا رہا ہے, تو انہوں نے پہلی بار جب میں نے ریکویسٹ کی انہوں نے بلا جھجک اس کو فوراً نہ صرف میری ریکویسٹ کو قبول کیا, بلکہ جس طرح انہوں نے دل لگا کے جان لگا کے اس کو ڈیلیور کیا, میرے خیال میں مجھے یہ اعزاز حاصل ہے کہ انہوں نے اس طریقے سے کسی اور کو آسٹریلیا میں آج تک نہیں پڑھا. تم تو نفرت سے مر رہے ہو میاں, تم تو نفرت سے مر رہے ہو میاں, ہم محبت سے ڈر رہے ہیں میاں. تم تو نفرت سے ڈر رہے ہو میاں, ہم محبت سے ڈر رہے ہیں میاں. تم نے تکیہ کیا ہے سورج پر, تم نے تکیہ کیا ہے سورج پر, ہم چراغوں پہ کر رہے ہیں میاں. تم تو وعدوں پہ جی رہے ہو سنم, تم تو وعدوں پہ جی رہے ہو سنم, ہم کے وعدوں پہ مر رہے ہیں میاں. تم نے جنگوں کو کھیل سمجھا ہے, تم نے جنگوں کو کھیل سمجھا ہے, ہم تو کھیلوں پہ لڑ رہے ہیں میاں. تم نے جنگوں کو کھیل سمجھا ہے, ہم تو کھیلوں پہ لڑ رہے ہیں میاں.
تم کو وحشت ہے شور سے الوی، تم کو وحشت ہے شور سے الوی، ہم خاموشی سے ڈر رہے ہیں میاں.
آپ کے نزدیک چونکہ ہم ایکسپیٹ کمیونٹیز ہیں یہاں پہ رہ رہے ہیں، اردو کی یا وہ آبادی کا وہ حصہ جو اردو بولتا ہے، سنتا ہے، سمجھ سکتا ہے، مین اسٹریم میں بہت چھوٹا سا ہے، لیکن یہاں بھی کوششیں جاری رہتی ہیں اردو کے فروغ کے لیے، تو آپ کے خیال میں اس وقت اردو کا حال آسٹریلیا میں کیا ہے، اور اس کو فروغ دینے کے لیے، مزید بہتر بنانے کے لیے کیا کیا جا سکتا ہے؟
دیکھیے، آسٹریلیا کا صرف ذکر کرنا یا اس کو نگیٹ کرنا کہ جی آسٹریلیا میں اردو کے حالات بہت خراب ہیں یا آسٹریلیا میں کوئی اس پہ کام نہیں ہو رہا، یہ تھوڑی زیادتی ہوگی، کیونکہ یہ آسٹریلیا کوئی الگ تھلگ ایک کوئی بر اعظم تو ہو سکتا ہے، مگر مائگرینٹ کے حساب سے وہاں بھی آنے والے اسی خطے سے تعلق رکھتے ہیں جو دوسری جگہوں پہ ہجرت کر گئے، امریکہ جائیے، کینیڈا جائیے، یورپ جائیے، سویڈن جائیے، برطانیہ جائیے، انہی خطوں سے آنے والے ہیں. جس لیول کی اردو کی جو حالت ان جگہوں پہ اوپر ہے، آسٹریلیا بھی اس سے ہی کوئی بہت زیادہ اوپر نیچے نہیں. میں یہ نہیں کہوں گا کہ جی یہاں پہ اردو کا علم بڑا اونچا اڑ رہا ہے، پھریرا اڑ رہا ہے، یا یہاں پہ اردو جو ہے بالکل مر رہی ہے. جس طریقے سے اور جگہوں کے اوپر کوششیں ہو رہی ہیں، لوگ کوشش کیا ہوتی ہے، لوگوں کے دل میں ایک پھونک سی ہوتی ہے، دو تین طرح سے وہ سامنے آتی ہے. ایک تو یہ ہوتا ہے کہ آپ چاہتے ہیں کہ ہمارے بچے ہماری تہذیب سے، ہماری زبان سے لنک رہیں، کنیکٹ رہیں. اس میں ہم کتنی کوششیں کرتے ہیں، یہ ایک بڑا ہی بحث طلب موضوع ہے، اس کے اوپر گھنٹوں بات کی جا سکتی ہے کہ ہم خود اس بارے میں کتنا کچھ کرتے ہیں. بات تو ہم بہت کچھ کر لیتے ہیں، مگر کہتے ہیں اس بارے میں ہم کتنے سنجیدگی سے بات کرتے ہیں. اس پہ میں صرف اپنا ایک شعر سنا سکتا ہوں کہ زبان و ورثے پہ ناز کر کے اسی سے بچوں کو دور رکھنا، اسی کو نشتر زہر کے دے کر دعائے خیر و شفا بھی کرنا. یعنی زبان و ورثے پہ ہم ناز تو بہت کرتے ہیں، لیکن اپنے بچوں کو معاملے میں میرے خیال میں ہم ابھی دوسری جنریشن یا دوسری قومیں جو کام کر رہی ہیں، نیشنلٹیز، ان کے مقابلے میں شاید بہت پیچھے ہیں. تو آسٹریلیا میں حالات بہت برے بھی نہیں، بہت اچھے بھی نہیں، جس طرح کے عمومی حالات دوسری مغربی ممالک میں ہیں اسی طرح کے ہیں. ہاں، یہاں لوگ ضرور ہیں، موجود ہیں، جو تندہی سے یہ کام کر رہے ہیں. اب ان کے فوکس مختلف ہوتے ہیں، کچھ مشاعروں کی طرف منہمک رہتے ہیں، کچھ نرسری کام کر رہے ہیں، کچھ انجمنیں چلا رہے ہیں، کچھ بچوں کے اسکول چلا رہے ہیں، تو مختلف جہد کے ذریعے، لیکن اردو کی آواز سنائی دیتی رہتی ہے، یہ اچھی بات ہے.
ریحان، بہت شکریہ ہمارے لیے وقت نکالنے کا. آخر میں گزارش کروں گا کہ کچھ سنائیں ہمارے سننے والوں کو بھی.
میرے خیال میں تھوڑی سی وہ کسر پوری کر سکتا ہوں جو میں نے اپنے پروگرام میں کچھ نہیں سنایا. بہت سے لوگوں نے مجھے بعد میں شکایت کی کہ آپ تو اپنی شاعری تو کم از کم مختصر سے ضرور سنا دینا چاہیے تھی، مگر وہاں کچھ آخر میں جو عظمہ گیلانی جس طرح پڑھا اس کے بعد میری گنجائش نہیں بن رہی تھی، لیکن میں آپ کے سامعین سے کچھ ضرور شیئر کرنا چاہوں گا جو میرے بھی سامعین ہیں اسی طرح. تو آپ لوگوں کی نظر کا غزل پیش کر دیتا ہوں جو ترنم سے ہے، کیونکہ ترنم کی فرمائش بہت آتی ہے مگر یہ وقت زیادہ لیتا ہے، اس لیے سامعین سے معذرت کے ساتھ کہ میں اس کے صرف تین چار اشاری آپ کی نظر کروں گا. تعزیت کی کھوکھلی ہے رسم جاری آج کل، تعزیت کی کھوکھلی ہے رسم جاری آج کل، اس طرح سے ہو رہی ہے غم گساری آج کل، اس طرح سے ہو رہی ہے غم گساری آج کل. شوق ہے ہم کو تماشا دیکھنے کا اور یہاں، شوق ہے ہم کو تماشا دیکھنے کا اور یہاں، رہنما بھی مل گئے ہیں کچھ مداری آج کل، رہنما بھی مل گئے ہیں کچھ مداری آج کل. اب نصاب عشق میں شامل نہیں مہر و وفا، اب نصاب عشق میں شامل نہیں مہر و وفا، ہو گئے ہیں یہ
مضامی اختیاری آج کل ہو گئے ہیں یہ مضامی اختیاری آج کل تعزیت کی کھوکھلی ہے رسم جاری آج کل اس طرح سے ہو رہی ہے غم گساری آج کل بہت بہت شکریہ زین آپ کا اور آپ کے سامنے ان کا